तो समान इस वक्त हमारे साथ थिंक टैंक शाकिर कुरैशी साहब, जो किसी तारफ़ के मोहताज नहीं, इस वक्त बरतानिया की फ़िज़ाओं से, बरतानिया की बात हो रही थी तो बरतानिया की फ़िज़ाओं से हमारे साथ मौजूद हैं। शाकिर साहब, एक बार फिर हम आपको खुश आमदीद कहते हैं।
जनाबी अली राज साहब, अस्सलाम वालेकुम पेश करता हूँ आपको भी और आपके सुनने वालों को भी, बहुत शुक्रिया।
शाकिर साहब, सबसे पहले गुजारिश करेंगे कि हमारे बहुत सारे सामाइन हैं और आपके भी बहुत सारे लिसनर हैं, और मैं चाहूँगा कि इस वक्त मुझे अपने सामाइन की तरफ से कोई गिला नहीं आना चाहिए।
जी नहीं आएगा इंशाल्लाह।
शाकिर साहब, बात हमारी हुई थी, जब यहीं से शुरू करते हैं, जो हमारी बात चल रही थी, PIA की बात चल रही थी कि PIA जो है वो एक हर चीज़ जो है वो बरतानिया से ही शुरू हो चुकी है। स्कैंडिनेविया में सबसे पहले जो फ्लाइट थी यहाँ कोपेनहेगन में आई, कोपेनहेगन में लोगों ने बड़ी कुर्बानियाँ दी, उसके बाद ओस्लो भी गई, और उसके बाद जो मुस्लिम लीग नून के अताउल्लाह कासमी साहब थे, सारी गड़बड़ वो सारी चीज़ें उठा के वो ओस्लो की तरफ ले जाते, वो भी हमारे भाई हैं, कोई इसमें मसला नहीं है। अब जो ज़्यादा फ्लाइट्स हैं वो लाहौर की तरफ जा रही हैं, तुर्कश एयरलाइन एमरेट्स और कतर एयरलाइन की, PIA टोटली बंद है, और यहाँ डेनमार्क से अब सुनने में जो खबरें आ रही हैं वो टोटली बंद होने जा रही है, और जो कंट्री मैनेजर ओस्लो में बैठे हुए थे उन्हें पाकिस्तान वापस बुला लिया गया है, आप क्या कहेंगे?
जी बिस्मिल्लाहिर्रहमानिर्रहीम, PIA का टॉपिक एक इंतहाई तकलीफी टॉपिक बन चुका है। हमारे पाकिस्तान मुस्लिम लीग नून के भी 3 अदवार जब आए तो इस अदारे के लिए हमें बहुत ही परेशानी उठानी पड़ी और बहुत सारे ऐसे मसले मसाइल से जिनका सामना करना पड़ा। ये अरसा दराज से कोई 25-30 साल से जो ना ये डाउनफॉल का शिकार है। इस वक्त तो सूरत हाल मैं इससे ज्यादा नहीं कुछ कह सकूंगा कि क्योंकि अदारा हमारा कौमी अदारा है ये, और इस वक्त बहुत ही सख्त परेशानी का सामना करना पड़ रहा है इनको। मौजूदा जो हमारे सिविल एविएशन के जो एक मिनिस्टर साहब हैं, मेरी आवाज आ रही है राय साहब? अच्छा जी, तो मैं ये अर्ज कर रहा था कि इस वक्त पाकिस्तान हमारी कौमी एयरलाइन हमारा असासा है, वो बहुत ही परेशान कुन हालात से गुजर रहा है, बल्कि तकलीफ दे ये मराहल हैं, और हमारे मौजूदा जो मिनिस्टर साहब हैं सिविल एविएशन के और जिनके अंडर PIA आता है, वो एक इंतहाई उन्होंने नारवा सलूक किया, एक बेतुका सा उन्होंने क्या कहते हैं करदार अदा किया है, जिसकी वजह से बदनामी हमें उठानी पड़ी है। और इस वक्त बहुत सारे मुल्कों ने PIA की फ्लाइट को रोक रखा है बहुत सारी जगहों पे, अब दोबारा फिर दोबारा नए सिरे से कोशिश करके इजाजत ली जा रही है, लेकिन ना सिर्फ इदारा ना चीज हमारे त्यारे हमारे पायलट जो हैं वो इस वक्त बदनाम हो चुके हैं, और अब उसको रिकवर करने के लिए पत्नी कितनी मेहनत करनी पड़ेगी। ऐसे वक्त में कि जब त्यारे ग्राउंड किए गए थे, त्यारों के बाद पायलटों को ग्राउंड कर दिया गया, मेरी तो इन्फॉर्मेशन यहाँ तक है कि जो PIA में हमारे पायलट नहीं भी थे लेकिन वो पाकिस्तानी नेशनलिटी पाकिस्तानी पासपोर्ट वाले ऐसे क्वालिफाइड पायलट्स थे जो डिफरेंट मुल्कों में अपनी जॉब्स कर रहे थे, उनको भी बड़ी परेशानी का सामना करना पड़ा है। बिहाइंड द सीन बहुत कुछ चल रहा है इस वक्त जो बताया नहीं जा रहा। सिविल एविएशन वाले भी, पाकिस्तान एयरफोर्स वाले खुद भी, और हुकूमती जो इदारे हैं मुतलका जो अथॉरिटीज हैं वो बड़ी कोशिश कर रही हैं दोबारा इंटरनेशनल लेवल पे, क्योंकि यूरोपियन यूनियन ने मुतफ़क़ा तौर पे जो है ना PIA के खिलाफ कार्रवाई की थी, जो कि बड़ी एक हमें समझ लें कि बेइज्जती हमें उठानी पड़ी। यहाँ के बरतानिया के लोगों ने भी, छोटे छोटे मुल्कों ने, वियतनाम जैसे मुल्कों ने भी हमें हमारी फ्लाइट्स को बंद कर दिया है, तो अभी दोबारा रिवाइव होने की क्योंकि सूरत हाल है, तो मैं इस बारे में, हालांकि मैं बहुत बड़ा, आपको पता है, इस मौजूदा गवर्नमेंट का मैं बहुत बड़ा क्रिटिक हूँ, लेकिन क्योंकि ये कौमी असासा है मैं इसके बारे में बहुत ज्यादा नहीं बोलना चाहता हूँ, बहुत ज्यादा तकलीफ होगी PIA वालों को भी, PIA के हमारे मुस्लिम पाकिस्तानी जो पाकिस्तानियों को भी। मेरी दुआ है कि ये जल्द अज जल्द ठीक हो जाए, लेकिन इस वक्त डेनमार्क के या किसी भी मुल्क के हमारे जो पाकिस्तानी बहन भाई हैं वो इस अज़ियत से गुजर रहे हैं, मेरी हमदर्दी है उनके साथ। आपने और आपके दूसरे मेहमान ने ये जिक्र किया कि बरतानिया में ज्यादा लाडला समझ के इस मुल्क को ज्यादा मौका दिया जाता है, तो वो सिर्फ इस लिहाज से कि पॉपुलेशन के लिहाज से अगर देखा जाए तो जिस मुल्क में ज्यादा पॉपुलेशन होगी तो ज्यादा ज्यादा वहां से ट्रेवलिंग बिजनेस निकलेगा, तो इस लिहाज से आप कह सकते हैं कि कुछ फ्लाइट्स वहां ज्यादा कर दी जाती हैं। बाकी कुछ लोग इस लिहाज से बातचीत करते हैं कि यहाँ बरतानिया में हमारे सियासी जो जोमा हैं उनकी बहुत ज्यादा यहाँ बैठक होती है, उनका आना जाना बहुत ज्यादा यहाँ होता है, बहुत सारी बिहाइंड द सीन चीजें होती हैं। अभी अगर आप अपने प्रोग्राम के साथ साथ टीवी देख रहे हों तो आपके एक इंतहाई पाकिस्तान के मशहूर और आपके पसंदीदा एक सियासतदान शेख रशीद साहब ने तो आज एक नई उनकी किताब आई है, उसमें उन्होंने डिस्क्लोज किया है कि आपके मुबैना तौर पे ताहरुल कादरी साहब और आपके इस वक्त के लाडले वजीर आजम साहब जो बना के बैठाए हुए हैं आपने, उन दोनों ने यहाँ लंदन में बैठ के ही प्लान किया था ये धरना वरना सारा कुछ। उनकी सारी वो किताब में आप शेख रशीद साहब खुद बोल पड़े हैं, उन्होंने खुद इस चीज का बताया है। इस लिहाज से जो है ना बरतानिया को थोड़ी सी फोकियत मिल जाती है, अमेरिका को मिल जाती है वो, लेकिन वो पॉपुलेशन की वजह से है क्योंकि बिजनेस उतना ज्यादा वहां से जनरेट होता है, इसलिए ज्यादा तैयारे आते हैं, ज्यादा फ्लाइटें आती हैं, ज्यादा ट्रेवलिंग होती है। तो मैं भी दुआ करता हूँ, आप भी और आपके सुनने वाले सारे दुआ करें कि हमारे प्यारे वतन अजीज पाकिस्तान का ये एक असासा है, कौमी असासा है, ये इसको महफूज बनाए जो भी गवर्नमेंट हो, इसको अजीम से अजीम तर बनाए। एक वो वक्त था कि जब हमारे PIA के जो लोग थे, हमारे अदारे ने एमिरेट्स एयरलाइन को बनाया, इसके अलावा और भी बहुत सारी एयरलाइंस को भी बनाया। मैं साउथ कोरिया रह के आया हूँ बहुत अरसा, वहाँ के लोग, वहाँ के अदारे हमारे अदारों की बहुत तारीफ किया करते थे, बड़े अप्रिशिएट किया करते थे। हमारा वो वक्त एक जो गुजरा है बड़ा शान के साथ गुजरा है, उसी शान को दोबारा वापस हमें लेके आना है, दोबारा रिवाइव करना है। जब हम मेंटर बन गए थे एक न्यूली डेवलप कंट्री, इंडिपेंडेंट कंट्री के तौर पे हम बहुत सारे मुल्कों के मेंटर्स बन गए थे, हम बहुत सारे मुल्कों को इस्लाह मुहैया कर रहे थे, उनको असिस्टेंस प्रोवाइड कर रहे थे इकोनॉमी में भी और ये एयरलाइंस के मामले में भी, इंडस्ट्री के मामले में भी, कॉटन के मामले में भी, यानी बहुत सारे ममालिक मेरी लिस्ट में शामिल हैं जो कि हमसे असिस्टेंस लिया करते थे। साउथ कोरिया का मैंने बातों में जिक्र किया, तो साउथ कोरिया हमारे बाद उनको इंडिपेंडेंस मिली, तो उनको तो हमने उनको तो फूड तक मुहैया किया, उनपे कहत नाजल हुआ, तो हमारे मुल्क ने पाकिस्तान ने बहसियत एक ताज़ा एक नई मुमलकत के तौर पे जो खुद अभी थोड़ा सा चंद साल पहले आज़ाद हुआ था, तो हमने साउथ कोरिया के अपने बहनों भाइयों को बैरी जहाज भर भर के हमने फूड उनको पहुंचाई हुई है, और वो कौम जो है उनको उनको याद है उनको कि हमारा हमने कैसा उनके साथ तावन किया। तुर्की के हमारे बहन भाई जो हैं वो इस चीज़ को याद करते हैं कि हमने उनके साथ कितना तावन किया। सो हमारा नेबर कंट्री चाइना जो है वो इस चीज को कभी नहीं भूलता कि पाकिस्तान ने मुख्तलिफ औकात में कैसे कैसे हालात में उनके साथ जाके खड़े हुए, उनके साथ उनकी मदद की, वो लोग हमारी उन चीजों को नहीं भूलते हैं। अरब एमिरेट्स में आप चले जाएं, उनके उनके जो मुतलका जो उनका इदारा है उनका बहुत मशहूर इस वक्त मेरे ख्याल में दुनिया में शायद टॉप के चंद जो एयरलाइंस है उसमें उनका शुमार होता है, वो खुद कहते हैं कि हमें हमारी दाग बेल जो है PIA ने डाली थी। तो हम सब मिलकर दुआ करते हैं, अल्लाह खैर करे कि PIA के हालात वाकत बेहतर हो जाएं, और जहां जहां मेरे मुसलमान पाकिस्तान बहन भाई बैठे हुए हैं वो इस सहूलत से बावकार तरीके से और बड़े फख्र के साथ इसको इस्तेमाल कर सकें। जी राय साहब,
शाकर साहब आपने बड़ी तफसील से बताया। शाकर साहब अब एक सवाल बनता है, एक ताज़ा तरीन ये खबर है जिस पर बहुत सारी जो दुनिया के ममालिक इस पर खबरें जो है बर्निंग न्यूज़ की शक्ल में भी दे रहे हैं और पाकिस्तान भी ये खबरें दे रहा है। हमारे पड़ोस में स्वीडन, इसमें एक वाकया हुआ, यहाँ का डैनिश एक पॉलिटिशियन है, उसने एक हरकत की और उसके बाद वहाँ हंगामे फूट पड़े, आप क्या कहेंगे?
जी अपना आपके इसी प्रोग्राम में हमने पहले भी कई दफ़ा इस अपने दर्द का इजहार हमने किया जिसका हमें सामना अक्सर करना पड़ता है। डेनमार्क से पहले भी बहुत ज़्यादा हमें परेशानी उठानी पड़ी, या पहले भी एक सियासी रहनुमान के थे, सियासी किसी पार्टी के थे, उनके बारे में तो अफवाहें फैली हुई हैं कि शायद वो और उसके कुछ और पार्टी के मेम्बरान जो मुसलमान हो गए हैं, जो ہر وقت قرآن کو جلانے کا لے کے مشہوری کرتے تھے. اس پارٹی کے بارے میں بھی دو دن تین دن پہلے جمعہ کا دن تھا, مجھے یاد ہے کہ جمعہ کا دن تھا جب اس نے یہ والا انتہائی ایک مضموم حرکت اس نے کی ہے کہ اس نے قرآن پاک کو خدا تعالیٰ غرق کرے ان کو جنہوں نے یہ کام کیا کہ انہوں نے اس کو آگ لگائی اور پھر اس کی ویڈیو بنا کے انہوں نے سوشل میڈیا پہ چڑھائی. تو میں نے اس کی تھوڑی سی تحقیق پڑھی ہے, لیکن اصل میں حقیقت حال یہ ہے کہ میرا خدا کی قسم اپنے سوشل میڈیا پہ اس بات کو لکھنے کے وقت بھی میں اپنی تکلیف کی وجہ سے نہیں لکھ سکا کہ کیسے اب اپنے قرآن پاک کے جلنے کی خبر کو لکھوں تاکہ اور لوگ پڑھیں اس کو, اور لوگوں کو تکلیف ہو, اور وہ جو ایک انتہائی گھٹیا شخص ہے جس کے مضمون ارادے صرف اور صرف یہ ہیں کہ مسلمانوں کو تکلیف پہنچا کے قرآن پاک کو جلا کے انٹرنیشنل لیول کا جو فیم مل جاتا ہے ان نوٹنکیوں کو, وہ صرف ایک فیم حاصل کرنے کے لیے یہ ظالم لوگ اختیار کرتے ہیں. میں ابھی پچھلے دو دن سے جب یہ ٹی وی پہ خبریں آئیں, لیکن بہت ہی تھوڑی تھوڑی خبریں دکھائی جا رہی ہیں, کوئی خاص بہت زیادہ نہیں دکھایا جا رہا. حالانکہ رنج بہت 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 پھیلا ہے. آپ کے تو نیبرنگ کنٹری بھی ہے, نیبرنگ علاقہ ہے مالمو کا شاید علاقہ کا نام ہے, جہاں میں دیکھ رہا تھا کہ 20% لوگ مسلمان آبادی ہے وہاں, 20-22% مسلمانوں کی آبادی ہے. جان بوجھ کے ان لوگوں نے, اس سیاسی جماعت کے لوگوں نے ڈنمارک سے نکل کے جا کے اس سویڈن میں گئے, سویڈن کا وہ والا علاقہ انہوں نے سلیکٹ کیا ہے کہ جس کے اندر مسلمانوں کی تعداد زیادہ ہے. اب آپ اندازہ کیجئے کہ مسلمانوں کو زیادہ تکلیف پہنچے, یہ بات زیادہ آگ کی طرح پھیلے, جان بوجھ کے یہ والا اختیار کیا جاتا ہے. اور ان کی اپنی اگر حیثیت دیکھو, میں اس پارٹی کا عجیب و غریب سا اس کا نام ہے ہارڈ لائن, اس کو انگلش میں میں نے دیکھا کہ اس کی ٹرانسلیشن میں اس کا نام آتا ہے, تو نام بھی عجیب سا ہے, لوگ بھی عجیب سے ہیں, اور ان کا منشا ان کی کوئی بھی نہیں ہے. لوگوں کے لیے کیا وہ لے کے آنا چاہتے ہیں اپنی سیاسی پارٹی میں کوئی منشور نہیں ہے, بلکہ اگر وہ پنجابی میں جو کہتے ہیں کتا منشور ٹائپ ان کی پارٹی ہے, اور وہ چند ایک لوگ ہیں پچھلے الیکشن میں, جو لاسٹ جو الیکشن کوئی ہوا اس میں جس نے پارٹیسپیٹ کیا تھا, تو اسی لائک مائنڈیڈ جو لوگ تھے 20,000 کے لگ بھگ, جو پورے ملک کے اندر ان کو ووٹ مل سکے, کسی جگہ ان کی کوئی نام پہچان نہیں ہے. لیکن جس دن, یہ دو دن پہلے جمعہ والا دن, اس شخص نے اور اس پارٹی کے بندے نے جس کو کہ آپ کے سویڈن کی پولیس نے اور گورنمنٹ نے تو منع کر دیا اس کو آنے کے لیے, جیسے ہمارے برطانیہ کی گورنمنٹ نے آپ کے اس ڈینش اس ایم پی کو منع کر دیا تھا, انٹری اس کی منع کر دی تھی, تو وہ دنیا بھر میں اس کی یہ خبر مشہور ہو گئی تھی کہ برطانیہ نے اس کی انٹری منع کر دی. تو وہ اس چیز سے اتنا مشہور ہوا تھا کہ اس نے ساری زندگی کبھی اتنی شہرت حاصل نہیں کی تھی. تو یہ قرآن پاک کو جلانے کی بات کرنے, پھر یہاں برطانیہ کے پارلیمنٹ میں اس نے ریکویسٹ کی کہ میں آ کے اسپیچ کرنا چاہتا ہوں, تو ہم لوگوں نے یہاں پروٹیسٹ کیا کہ یہ اس قدر نامعقول انسان جو ہے جو ساری دنیا کے
شاگر صاحب اس کو جو یہاں اس کو 2 سال کے لیے سویڈن میں بین کر دیا گیا. ایک تو یہ بات ہے شاگر صاحب, آپ کی بات آگے, اس سے پہلے آپ نے بات کی اشارہ کیا, اس طرح سے لوگوں طرف آپ نے اشارہ کیا, آپ نے کہا کہ شیخ رشید صاحب کی کتاب, اس کی تقریب رونمائی آج ہوئی ہے.
تقریب رونمائی ہوئی ہے, میں بھی آپ سے بات کرنے سے پہلے میں نے ٹی وی آن کیا تو وہ خبر چل رہی تھی. تھوڑے دن پہلے انہوں نے خود بتایا تھا کہ میری کتاب ایک آ رہی ہے, میرا خیال میں شاید تقریب رونمائی ہوئی ہے, اور اس کا کچھ جو ہوتا ہے نا انٹروڈکشن ٹی وی والے بتا رہے تھے کہ اس انٹروڈکشن میں کیا کیا چیزیں انہوں نے مینشن کی ہیں, نواز شریف صاحب کے بارے میں, بے نظیر کے بارے میں, چودھری برادران کے بارے میں, پرویز مشرف کے بارے میں, اسامہ بن لادن کے بارے میں, بہت ساری چیزیں. ان چیزوں میں ایک چیز لندن کا ذکر آپ نے کیا, تو میں نے بھی سوچا کہ آپ کو بتا دوں کہ اس طرح کے بڑے 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 جو پلان ہیں یہاں برطانیہ میں آ کے بیٹھ کے لوگ کرتے ہیں, جو کہ بعض اوقات پاکستان کے بھی خلاف ہو جاتے ہیں. میں نے وہ بائی دا وے میں نے کیونکہ ذکر آیا تو میں نے بات کر دیا آپ کی وہ لندن کے حوالے سے, تو ابھی وہ مجھے تحقیق تھوڑی سی کرنی ہے, پڑھنی ہے وہ کون سی کتاب ہے, کیا اس کا نام,
ذرا اس کو چیک کیجیے گا کہ انہوں نے ڈاکٹر طاہر القادری صاحب کا اور عمران خان صاحب کا لندن پلان ہو گیا نا پھر.
جی وہ لندن پلان جو اس وقت بھی ہم نے مشہور کیا تھا, یہاں سے ہم نے ڈسکلوز کیا تھا وہ اس وقت, آپ کو اگر یاد ہو تو ہم یہاں سے بیٹھے ہوئے لوگ, یہاں سے ہم نے ہی وہ چیزیں نکال کے بھجوائی تھی, میڈیا کے ساتھ شیئر کی تھی, بیہائنڈ دا سین ہمارے اور ہمارے لوگ تھے بہت سارے, اور آپ اگر پوچھیں آپ کے ساتھ بہت سارے اور لوگ بھی, لندن کے صحافی بھی آپ کے ساتھ, وہ خاص طور پہ جو ساجد صاحب جنجوا صاحب ہیں ان سے اگر آپ پوچھیں, تو اس وقت ہم نے یہاں سے بہت زیادہ چیخو پخار کی تھی کہ یہ یہاں اس وقت چیزیں ہو رہی ہیں اور اسٹیبلشمنٹ کے لوگ ان کو آ کے اسسٹ کر رہے تھے آ کے, ٹھیک ہے. वो एस्टेब्लिशमेंट वाले तो छुप जाते हैं, छुपा जाते हैं, लोगों की जुबानें बंद कर देते हैं, मीडिया की जुबानें बंद कर देते हैं, लेकिन लंदन प्लान के अंदर जो जो करदार अदा
शाकर
करने वाले
साहब,
लोग
आप
थे वो
अक्सर कल्ट्स का जिक्र करते हैं, जरा कल्ट्स की तारीफ तो करें, कल्ट्स क्या, हमें भी समझ नहीं आती।
हाँ जी कल्ट्स के बारे में मुझसे भी बहुत सारे लोग पूछते हैं जब मैं इसका जिक्र करता हूँ, और मुझे बाज का हैरानगी होती है कि लोगों को इसके बारे में क्यों पता नहीं है। हालांकि ये बड़ा ही आसान एक फार्मूला है, मुस्लिम दुनिया जो है, हमारी मुस्लिम उम्मा है, उसके खिलाफ जब भी कोई कार्रवाई होगी तो उसके पीछे कोई ना कोई इन्वेस्टर होगा, कोई ना कोई उसका पुश्तपना होगा। ये जो इन्वेस्टर होते हैं, ये जो पुश्तपना होते हैं, ये मुख्तलिफ तरीके अख्तियार करके, मुख्तलिफ ग्रुप बना के, मुख्तलिफ प्रेशर ग्रुप बना के, ये इस्लाम के खिलाफ या किसी भी किसी जगह किसी किसी हमारा फॉर एग्जाम्पल कंट्री है पाकिस्तान के खिलाफ, जब ये कोई चीजें बकायदा तौर पे एक प्लान के तहत करते हैं तो उस करने वाले ग्रुप को कल्ट का कहा जाता है। अब हमेशा याद रखिएगा कि कल्ट किसी किसी ना किसी नेगेटिव काम करने के लिए इस्तेमाल होगी। अब मैंने बहुत दफा आपके प्रोग्रामों में ये बात की, और मैं अक्सर इसलिए कल्ट का जिक्र करते वक्त शुरू करता हूँ कि कल्ट हमारे अंदर भी है, यानी कि हमारे से मुराद मैं अपने अहले सुन्नत वल जमात से मेरा तल्लक है। तो जब मसालक की बात आती है, ज्यादातर कल्ट जो है मजाहब और मसालक के अंदर पैदा की जाती हैं, क्योंकि लोगों का रुझान होता है, फॉलोइंग होती है, लोग हर किसी मसलक को, फिरके को, मजहब को फॉलोअर होते हैं। तो वहां बेशुमार लोगों की एक वक्त में जब आप कोई कल्ट कोई काम करती है तो वो उन लाखों करोड़ों लोगों तक वो पैगाम चला जाता है जो भी काम किया जाता है, चाहे वो पॉजिटिव हो चाहे वो नेगेटिव हो। तो हमारे जो दुश्मनाने इस्लाम हैं और दुश्मनाने पाकिस्तान, जिनका मैं अक्सर जिक्र करता हूँ और मैं बार बार चिल्ला के ये बात करता हूँ कि ये अरसा दराज से ये कल्ट जो काम करती हैं, और इनका इनका मतमा नजर सिर्फ और सिर्फ किसी ना किसी तरीके से मुसलमान को बदनाम करना, इस्लाम को बदनाम करना। आप देखिए कि 9/11 के बारे में जितना भी सारा प्लान हुआ था वो इंतहाई मुनज्जम तरीके से एक कल्ट बन के किया गया था। उससे पहले इराक वार में वेपन्स ऑफ मैस डिस्ट्रक्शन जो की गई थी वो इंतहाई एक मुनज्जम तरीके से की गई थी। उसके लिए ओपिनियन मेकिंग की जाती है, उसके लिए पीछे से अंदर घुस के, सिस्टम के अंदर घुस के, गवर्नमेंट के अंदर घुस के, इदारों के अंदर घुस के, उन जगहों के ऊपर घुस के कि उस मुल्क में जहां इन्होंने ये इस कल्ट ने वार करना होता है, वहां जो साहबे हसीयत लोग, साहबे इख्तियार लोग, कलमदान रखने वाले जो लोग होते हैं, जो पॉलिसी मेकर होते हैं, जो डिसीजन मेकर होते हैं, जो ऑर्डर करवाते हैं उस मुल्क के अंदर कुछ भी करने या करवाने को रोकने के लिए, तो वो उन लोगों के अंदर अपने नुमाइंदे दाखिल कर देते हैं। वहां ये बाकायदा तौर पर बाय करते हैं उन लोगों को। हमारा परवेज मुशर्रफ का जब दौर चल रहा था उस वक्त कल्ट ने रुख इख्तियार किया था हमारी ये चैरिटीज का, बकायदा तौर पे हमारे मुल्क पाकिस्तान में और दूसरे जो डेवलपिंग कंट्री हैं, चैरिटीज को बकायदा तौर पे खरीद के, बना के, जनरेट करके, क्रिएट करके, अपने लोगों को नुमाइंदा वहां बना के भेज के, ट्रेनिंग करके, उनको पैसा दे के, पंफलेट बना के, मटेरियल दे दिया जाता था उनको। मैं बातों बातों में आपसे जिक्र कर जाऊं, कारवाने फिक्र मैंने एक तंजीम बना रखी है यहाँ बरतानिया में, जिसके चेयरमैन की हैसियत से हमेशा मैं आपके प्रोग्राम में आके बोलता हूँ, ताकि लोग मुझे एक आम आदमी, एक पाकिस्तान और इस्लाम का हमदर्द समझ के मेरी बात सुन लिया करें। लेकिन क्योंकि मेरा तारा पाकिस्तान में PMLN के साथ भी है, नवाज शरीफ साहब के साथ भी है, तो सारे लोग मुझे सिर्फ उस पहचान में रख के मेरी मेरी बातों को लेते। लेकिन कारवाने फिक्र को भी यहाँ जिस मुल्क में बैठा हूँ बरतानिया में, यहाँ की एस्टेब्लिशमेंट में, यहाँ के इदारों ने, यहाँ के जो बहुत सारी डिपार्टमेंट्स हैं उन्होंने मुझे बकायदा तौर पे कंट्रोल करने की कोशिश की। आप हैरान होंगे कि मेरे कारवाने फिक्र को कंट्रोल करने के लिए अमेरिका से लोग मेरे मेरे पास आए, उन्होंने मुझे फंड करने की कोशिश की, उन्होंने मुझे सो मैं आपके साथ एक बात शेयर कर रहा हूँ, अमेरिका में कैपिटल हिल में मुझे उन्होंने टेबल तक देने की उन्होंने ऑफर की, मेरे सारे ट्रेवलिंग एक्सपेंस तक करने की उन्होंने मुझे ऑफर की कि आप हमारे साथ मिलकर काम करें। लेकिन मैंने आज तक अपने कारवाने फिक्र को कभी भी किसी जगह पे ना मैंने रजिस्ट्रेशन उसकी करवाई है, क्योंकि जो ही हम कहाँ कहीं किसी किसी जगह इसकी रजिस्ट्रेशन करवाते हैं तो उस अथॉरिटी के साथ जिसके साथ हमारी रजिस्ट्रेशन होती है, चाहे वो चैरिटी कमीशन है, चाहे वो लोकल काउंसिल है, चाहे लोकल गवर्नमेंट है, चाहे फॉरेन ऑफिस है, चाहे कुछ भी लोग जो मुख्तलिफ जो लोग हैं हमारे जैसे ऑर्गेनाइजेशन को जो रजिस्ट्रेशन देते हैं, तो वो फिर अपने अहकामात भी चलाती है, वो अगर हमें फंड देते हैं तो अपने अपने इशारों को
शाकर साहब,
चलाते हैं।
चूंकि शाकर साहब इससे गलतफहमी पैदा हो रही थी, अभी भी थोड़ा सा क्लियर कर दें। लोग जब समझते हैं कि जब आप कर्ट्स का नाम लेते हैं तो शायद आप पाकिस्तान आर्मी की बात कर रहे हैं।
पाकिस्तान आर्मी के बारे में जो लोग मुझे मुझे सुन के मेरे बारे में अगर ऐसा सोचते हैं तो मैं इंतहाई अफसोस का इजहार कर सकता हूँ। मेरा तो ये एक बकायदा तौर पे एक फिक्रा है कि मैं दीन इस्लाम के बाद अगर मैं काम करता हूँ तो वतन अजीज पाकिस्तान के लिए काम करता हूँ, और वतन अजीज पाकिस्तान के बाद तीसरे नंबर पे अगर मेरा कोई इंटरेस्ट है तो पाकिस्तान आर्म फोर्सेस है, पाकिस्तान की आर्मी, पाकिस्तान की एयरफोर्स, पाकिस्तान की नेवी, पाकिस्तान की इंटेलिजेंसिया, वो मैं एक दीन इस्लाम के बाद पाकिस्तान और पाकिस्तान के फौरन बाद मैं पाकिस्तान की आर्मी, आर्म फोर्सेस और इंटेलिजेंसिया को रखता हूँ। उसके बाद मैं कहीं जाके अपनी पार्टी का जिक्र करता हूँ, फिर मैं अपने अम्मी अबू का बात करता हूँ, फिर मैं अपने खानदान का बात करता हूँ, कि फिर मैं अपने हाशमी कुरैशी होने का बात करता हूँ, फिर मैं अपने बच्चों की बात करता हूँ। मैं तो सबसे ज्यादा मानता हूँ पाकिस्तान आर्मी को। आप पाकिस्तान की आर्मी के खिलाफ कैसे मुझे कह सकते हैं कि मैं पाकिस्तान आर्मी के खिलाफ बोलता हूँ? हाँ, जब कोई गलत काम करेगा तो मैं तो बाबंगे दोहल कहता हूँ कि मेरा मेरे वालदे मोहतरम भी, जिनके बारे में कुरान कहता है, रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम कहते हैं कि उनके सामने उफ तक नहीं कहनी, लेकिन मैंने एक अपना नजरिया बनाया हुआ है कि दीन इस्लाम के खिलाफ, अगर पाकिस्तान के खिलाफ, मेरी नौजवान नस्ल के खिलाफ, हमारे पाकिस्तान के मुस्तकबिल के खिलाफ, खुदा ना खास्ता अगर मेरे वालदे मोहतरम भी कोई गलत काम करते पाए जाएंगे तो मैं उनके सामने भी खड़ा हो जाऊंगा। मेरा तो इतना बबांगे दौड़ ये मेरे 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 ये काम है। मुझे बर्तानिया में मुझे ISI का एजेंट कहते हैं लोग। मेरे अपनी पार्टी वाले के लोग जो हैं शहबाज शरीफ साहब को, मेरे जो मुखालफीन है मेरे पाकिस्तान, पाकिस्तान मुस्लिम लीग नून के यहाँ बरतानिया के रहने वाले, वो शहबाज शरीफ को, नवाज शरीफ को, मरियम नवाज शरीफ को, मेरे बारे में परवेज मुशर्रफ का साथी, CIA का, ISI का एजेंट एजेंट मुझे करार देते हैं ये लोग, क्योंकि मैं तो हर वक्त आर्मी की सपोर्ट करता हूँ। मैं तो हर अभी थोड़े दिन पहले मैंने जनरल हमीद गुल साहब की मैंने तस्वीर लगाई हुई थी। मैंने हर दफा जब भी उनकी वफात का हर साल आते हैं, कोई नहीं करता होगा, मैं करता हूँ। मैंने जियाल हक साहब का हर साल उनका मैं जो उनका मैं लगाता हूँ। हमारे जितने भी आर्म फोर्सेस के जितने भी बड़े बड़े कारनामे हैं उनका मैं स्पीकर हूँ, उनका उनको मैं प्रमोट करता हूँ। मेरे तो खुद पाकिस्तान आर्मी के बड़े बड़े ऑफिसर मेरी फैमिली के अंदर है। मैं उनका नहीं तारीफ कराता हूँ कि ताकि लोग ये ना समझे कि मैं अपने आप को कोई इम्पोर्टेंस देना चाहता हूँ। मैं तो इस वक्त भी जब आपसे बातचीत कर रहा हूँ, कश्मीर के लिए, बलूचिस्तान के लिए, पाकिस्तान के लिए, अपने इंटेलिजेंस इदारों के साथ मैं मिलके उनके साथ तावन करता रहता हूँ। मैं तो इसको अपना फख्र समझता हूँ। आप कैसे मेरे बारे में ये असल में जब लोग मैं जब यहाँ परवेज मुशर्रफ के खिलाफ बोला करता था, परवेज मुशर्रफ के खिलाफ मैं इस कदर बोला हूँ, उसके मुंह पे खड़े होकर बोला हूँ, मेरी आप रिकॉर्डिंग निकाल के देख लें, मैंने परवेज मुशर्रफ को इस कदर मैंने उसके उसके खिलाफ बोला है। लेकिन इसलिए बोला कि तुमने एक इतना बड़ा पाकिस्तान का जर्नैल होने के बाद, कमांडो होने के बावजूद भी आपने पाकिस्तान की जमहूरियत को, पाकिस्तान के एक बढ़ते हुए क्या कहते हैं तरक्की के सिलसिले को क्यों रोका? अब लोग समझते हैं कि जनाब क्योंकि मैं नवाज शरीफ का साथी हूँ तो इसलिए। भाई नहीं, नवाज शरीफ भी जब गलत काम करता है तो मैं नवाज शरीफ के सामने भी बोल पड़ता हूँ। नवाज शरीफ को आज तक कहीं पाकिस्तान मुस्लिम लीग नून बरतानिया कोई शख्स साबित कर दे कि उनपे मुंह पे खड़े होकर उन्हें किसी किसी शख्स ने आर्गूमेंट किया हो, शहबाज शरीफ साहब को भरी महफिल में किसी ने आर्गूमेंट किया हो, उनके हमारे पार्टी की पॉलिसी के को हम को मैंने 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 जितना टारगेट किया, गलत 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 चीज को मैं गलत कह देता हूँ। लेकिन हमारे जो मुखालफिन है, खास तौर पे वो लोग जो किसी न किसी कल्ट का हिस्सा है, मैं फिर दोबारा कल्ट का लफ्ज इस्तेमाल कर रहा हूँ, जब भी कभी वो पाकिस्तान के एंटी पाकिस्तान एक्टिविटीज को प्रमोट करने के चक्कर में किसी न किसी अदारे को या किसी न किसी सियासी जमात को वो बैकअप कर रहे होते हैं, जैसे कि पिछले इलेक्शन में मौजूदा गवर्नमेंट की मौजूदा जो जो सियासी जमात है उसको बैकअप करने के लिए दुनिया भर से जो 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 ताकतें थी, जो कल्ट्स थी, उन्होंने उनको बैकअप किया। अब उनको बैकअप करने के लिए पाकिस्तान की सरजमीन जो है वो भरी पड़ी है कल्ट से। मैं 50 कल्ट आपको आपको साबित करता हूँ। आप कैसे कैसे ये यही गलत गलतफहमी है हमारे पाकिस्तानियों के अंदर। नवाज शरीफ साहब भी जब खलाई मखलूक कहते हैं तो تو میں آپ کو واضح طور پہ بتاتا ہوں، خلائی مخلوق وہ ہے جو نظر نہیں آتی ہے، جو غیر مری ہے، جو انٹرنیشنل لیول کی طاقتیں ہیں، جو بہت بڑی ہیں، جو بہت بڑی ہیں، جن کا آپ کو اندازہ بھی نہیں ہے، جو اشارے سے بیٹھ کے چند لوگوں کا گروپ ہے وہ. میں آپ کو بتا دوں گا، آپ کے سننے والے اگر تحقیق کرنا چاہتے ہیں آپ تحقیق کر لیجئے، اگر مجھ سے بات کرنا چاہتے ہیں مجھ سے بات کر لیجئے. میں آپ کے پروگرام کے اندر ان لفظوں کو تھوڑا سا میں چھپا جاتا ہوں، کیونکہ جب میں وہ لفظ استعمال کروں گا تو آپ کے پروگرام کی انویسٹیگیشن سٹارٹ ہو جائے گی. راجہ صاحب، آپ کی انویسٹیگیشن سٹارٹ ہو جائے گی. تو میں نے پھر یہ کیا ہوا ہے کہ میں دشمنان اسلام کا لفظ استعمال کرتا ہوں، دشمنان پاکستان کا نام استعمال کرتا ہوں. اب دشمنان پاکستان جو بھی ہوں گے تو کیا وہ صرف میرے یا میرے خاندان کے یا میرے بچوں کے دشمن ہوں گے؟ راجہ صاحب، وہ آپ کے سننے والوں کے ہر جو بندہ پاکستان کا رہنے والا ہے، اور سو مائی سو وہ چاہے کسی بھی مذہب سے تعلق رکھتا ہو، چاہے کسی بھی مسلک یا فرقے سے تعلق رکھتا ہو، انٹر اینڈ انلیس کہ وہ پاکستان کا پیدا نہیں ہوا، پاکستان کے اس کی آئی ڈی نہیں ہے، اس کے ماں باپ، اس کے بہن بھائی، اس کے ساتھی پاکستان میں نہیں ہیں، وہ پاکستان سے محبت اگر نہیں کرتا تو اور بات ہے، لیکن اگر وہ پاکستان سے محبت کرنے والا، پاکستان میں اس کی جڑیں ہیں، پاکستان کا اس سے پیدا ہوا ہے، کسی بھی مذہب سے تعلق رکھتا ہے، میں تو سارے مذہب کو، سارے مسالک کو میں عزت کرنے والا شخص ہوں، لیکن ہر مذہب کے اندر، ہر مسلک کے اندر، ہر فرقے کے اندر دشمنان اسلام اور دشمنان پاکستان نے کلٹس بھرتی کری ہوئی ہیں. وہ اس کو فنڈ کرتے ہیں، وہ اس کو طاقت پرووائڈ کرتے ہیں، وہ اس کے شولڈر کے اوپر ہاتھ رکھتے ہیں، اور ان کا جب آشیرواد ہوتا ہے، پاکستان کی انٹیلیجنسیا، پاکستان کا قانون بھی ان کا کچھ بگاڑ نہیں سکتا ہے. وہ پاکستان کے اندر سے ان کو اٹھا کے ایسے مکھن میں سے بال کی طرح نکال کے لے جاتے ہیں، حالانکہ انہوں نے کچھ بھی بڑے سے بڑا بھی پاکستان کے آئین اور قانون کے خلاف انہوں نے کام کیا ہو. تو جب یہ طاقت کبھی آپ کو کام کرتی نظر آئے تو فوراً سمجھ جائے کریں کہ یہ کوئی کلٹ ہے، اور اس کلٹ کو جو پشت پناہ ہے وہ دشمنان پاکستان ہے، وہ دشمنان اسلام ہے. اور پاکستان کے اندر اس وقت بھی نہ صرف ہماری اپنی مذاہب، ہمارے اپنے جو مذہب ہیں اور ہمارے اپنے مسالک اور ہمارے اپنے جو فرقے بنے ہوئے ہیں، ان فرقوں کے اندر ہر فرقہ، میں خود اسلام اپنا کیا کہتے ہیں، یہ اہل سنت والجماعت سے میرا تعلق ہے کہ میں اہل سنت والجماعت کے اندر موجود ایک کلٹ ہے، میں اس کے میں خلاف ہوں. آپ کا کوئی بھی فرقہ، میں کسی کا نام، باقیوں کا نام اس لیے نہیں لیتا ہوں کہ باقی لوگ پھر میرے خلاف ہو جاتے ہیں. کوئی بھی مذہب ہے، کوئی بھی
چلیں شاکر صاحب یہ تو آپ نے بتا دیا، لیکن شاکر صاحب دیکھیں، اب چونکہ آتے ہیں آپ فکرے کاروان کے، آپ چیئرمین بھی ہیں تو حل کی طرف آتے ہیں. شاکر صاحب، مذہبی جماعتوں کو ہٹ کر دیا گیا، سیاسی جماعتوں کو ہٹ کر دیا گیا، ملک وزیر اعظم کو ہٹ کر دیا گیا، پاک آرمی کی طرف لوگ ہٹ کرنے جاتے ہیں. تو شاکر صاحب، یہ ساری چیزوں کو جب ایک سوشل میڈیا پہ ہٹ کیا جاتا ہے، تو شاکر صاحب اب حال بتائیں کہ پاکستان کے لوگوں حال کیا ہے. اور آپ عمران خان صاحب کے ساتھ، جہاں تک میری معلومات ہیں، آپ نے بڑا وقت گزارا ہے.
عمران خان صاحب، آپ کے سننے والوں میں بہت سارے بے شمار لوگ ہیں، میرے لیے سارے قابل احترام ہیں، کیونکہ میرے لیے کوئی نہ کوئی شخص بھی مجھ سے عمر میں بڑا ہوگا، مجھ سے تعلیم میں بڑا ہوگا، مجھ سے وسائل میں بڑا ہوگا، ٹھیک ہے، تو تجربے میں بڑا ہوگا. تو میں تو ہر اس شخص کا احترام کرنے والا ہوں. اور سب سے اہم بات کہ وہ پاکستانی ہے، میرے لیے قابل احترام ہو جاتا ہے. وہ پاکستان کی نوجوان نسل سے ہے تو میرے لیے میرے سر کا تاج ہو جاتا ہے. میں ان کو اپنا شاہین مانتا ہوں. میں ان کو یہ کہتا ہوں کہ یہ ہمارے پاکستان کو، مستقبل کو بڑھانے والے لوگ ہیں. تو میرے لیے جب آپ سب قابل قدر، قابل احترام ہیں، تو میری بات کو صرف اس نظریے سے آپ سوچ لیا کیجئے کہ میں جو بات کرتا ہوں اس لحاظ سے کرتا ہوں کہ وہ اینڈ آف دا ڈے آپ کے فائدے کی بات ہوگی. آپ نے یہ جو اشارہ کیا، انتہائی اہم ایک بات ہے کہ جب بھی ہم اپنے پاکستان کے بارے میں ہونے والی ڈسکشن کو مد نظر رکھیں تو ان کلٹس کا، ان سیاسی جماعتوں کا، ان مذاہب کو اور فرقوں کے اندر جو پیدا کر دی گئی ہیں یہ ساری چیزیں، ان کے اوپر غور کریں کہ بھی آخر یہ کیوں ہو رہی ہیں ساری چیزیں. ایک چیز یاد رکھیے گا، کوئی چیز بھی آپ کو آرگنائز طریقے سے ایک دم سے پھیلتی نظر آئے تو فوراً اس کو سسپیکٹ کریں کہ یہ آرگنائزڈ ہے. آپ کو ٹی وی پروگرام کا ہر اینکر پرسن ایک ہی بات کو ملتے جلتے فکرے بنا کے اس کو ٹو کر کے اس کو اوپر پروگرام کرتا نظر آئے، سوشل میڈیا کے اوپر ایک دم سے کوئی چیز پھیل جائے تو سمجھ جائے کہ فوری طور پہ یہ غلط کچھ کام ہو رہا ہے. دیکھیں، آپ نے حل کی بات کی، حل کی بات کرنے کے لیے ہی ہمارے پلیٹ فارم بنائے جاتے ہیں، لیکن ہمارے پلیٹ فارمز کو ہک کر لیا جاتا ہے. یہاں برطانیہ میں جہاں بیٹھا ہوں, آپ اپنا سوچ لیجیے گا, دیکھ لیجیے گا وہاں کیا ہوتا ہے. برطانیہ میں یہاں باقاعدہ طور پہ 51-52 ایجنسیاں ہیں, یہاں 50-52 ایجنسیوں کے اندر سے ہر ایجنسی فنڈ جنریٹ کرتی ہے. انہوں نے اپنے پورے برطانیہ کے اندر ہمارا جو سوشل نیٹ ورک ہے اس کے اندر اپنے انہوں نے ایجنٹ چھوڑے ہوئے ہیں. میرا کاروان, میں اپنی مثال دیتا ہوں, کاروان فکر کا جب بھی کوئی پروگرام ہوتا ہے, ہمارے پروگرام میں اگر 50-60-70 سے لوگ زیادہ اگر بیٹھے ہوں, تشریف لے جائیں, تو اس پروگرام کے اندر کچھ کسی نہ کسی ایجنسی کے لوگ آ کے بیٹھے ہوتے ہیں, وہ باقاعدہ رپورٹنگ کرتے ہیں. یہاں برطانیہ میں ان رپورٹروں کو ہمارے اندر سے ہی جنریٹ کیا جاتا ہے, ہمارے اندر سے ہی ان کو جاب دی جاتی ہے. 250 پاؤنڈ سے لے کے 450 پاؤنڈ وہ فی ایونٹ کو کور کر کے جا کے رپورٹ کرتے ہیں اداروں کو. اسی لیے یہاں کے ادارے بڑے 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 بڑے, بڑے کیا کہتے ہیں, ہوش مند ہیں. ان کو ہر چیز کی ان کے پاس ریکارڈنگ ہے. یہاں برطانیہ کا قانون ہے, اگر میں غلط ہوں تو مجھے معاف کریں, شاید کچھ چیزیں امینڈمنٹ بھی ہو جاتی ہیں, 20-25 لوگ بھی کسی جگہ پہ اگر اکٹھے ہو رہے ہیں اور ان 20-25 لوگوں کو اکٹھے کرنے والا کوئی میرے جیسا شخص ہے, تو وہ انڈر سرویلنس آ جاتا ہے. اس کی ایکٹیویٹی کو دیکھا جاتا ہے کہ یہ بندہ کون ہے, یہ بندے کیوں کٹھے کر رہا ہے, اس کا موقف کیا ہے, یہ کرنا کیا چاہ رہا ہے. آپ حیران ہوں گے, میں ان جماعتوں کا, ان پلیٹ فارمز کا میں نام نہیں لینا چاہتا ہوں کیونکہ وہ میرے نام لینے سے وہ مشہور ہو جائیں گے. ایسے ایسے پلیٹ فارم ہیں جو ٹی وی کے اوپر بیٹھ کے یہاں طرح طرح کی باتیں کرتے ہیں, بیکار قسم کی باتیں کرتے ہیں. ایک ایسا بھی یہاں گروپ پیدا ہو گیا تھا جو کہہ رہا تھا کہ ہم یورپ کے اندر جو کیا کہتے ہیں وہ شریعت نافذ کر دیں گے. اب آپ یقین کریں گے, مجھے یہاں کی انٹیلیجنسیا نے خود بتایا کہ یہ لوگ ہمارے پیدا کیے ہوئے ہیں, ہم نے خود پیدا کیے ہیں. آپ دیکھیے, آپ کا ہیلری کلنٹن کا وہ آپ کو بیان یاد نہیں ہے کہ یہ طالبان بھی ہم نے خود پیدا کیے, ہم نے وہ سعودی عربی کے اندر.
شاکر صاحب, آپ نے جواب دے دیا کہ ہم نے خود پیدا کیے ہوئے. شاکر صاحب, آتے ہیں, اب لوگ جاننا چاہتے ہیں, چونکہ آپ برطانیہ میں بیٹھے ہوئے ہیں, برطانیہ سے ہی بات شروع ہوئی تھی. شاکر صاحب, نواز شریف جو کہ اس وقت اپنے علاج کے لیے یہاں برطانیہ میں بیٹھے ہوئے ہیں, اور پاکستان میڈیا میں ان دنوں میں بہت ساری باتیں ان پر کی جا رہی ہیں, کیا میاں نواز شریف صاحب واپس جا رہے ہیں یا کہ خالی یہ میڈیا کا پروپیگنڈا ہے؟
جی, میں آپ کے سوال کا نواز شریف کے بارے میں اور ان کے واپسی کے بارے میں پچھلے سوال کو جوڑ کے میں تھوڑا سا, میرے دو تین فکریں باقی رہ گئے تھے پچھلے سوال آپ نے, کیونکہ حل مانگا تھا. دیکھیے, حل پاکستان کو بحیثیت کنٹری اور مسلمانوں کو بحیثیت امہ. ہمیں اپنے دشمنوں کو پہچان کے کھلم کھلا انداز میں یکمشت ہو کے ہمیں ان کلٹس کے جو وار ہم پہ کیے جاتے ہیں پلاننگ کے تحت, ہمیں بھی پلان ہو کے ان کا جوابی کارروائی کرنی ہے. ہمارے پاکستان میں یہ اس وقت جو سیٹ اپ بنا دیا گیا ہے جس کو سائبر کرائم کا نام دیا جاتا ہے, اس سائبر کرائم کو جب قانون کی حیثیت دی گئی تھی تب بھی کاروان فکر نے, میں نے یہاں سے جو میں کر سکتا تھا مل کے ہم نے وہ قانون بنایا تھا, نہیں اس کو استعمال ہونے دیا گیا. ہمارا نیکٹا کا ایک ادارہ بنایا گیا, اس میں ساری انٹیلیجنس ایجنسیاں شامل کر کے ایک پلیٹ فارم بنایا گیا ہے. نیکٹا کے ساتھ آپ لوگ جہاں بھی بیٹھے ہیں ان کے ساتھ رابطہ کر کے ان کے ساتھ کوآرڈینیشن کریں. آپ کے ملک میں آپ کے ہائی کمیشن کے اندر ملٹری انٹیلیجنس والے بیٹھے ہوتے ہیں, انٹیلیجنس والے آ کے بیٹھے ہوتے ہیں, آئی بی والے آ کے بیٹھے ہوتے ہیں. آئی بی کے لوگوں کو تو باقاعدہ اجازت ہوتی ہے کہ وہ ماسز کے اندر جاتے ہیں, لوگوں کے اندر جاتے ہیں, ملتے ہیں, ان سے بات چیت کرتے ہیں اور آگے رپورٹ کرتے ہیں گورنمنٹ کو. آپ سب لوگ حب وطن اور حب اسلام میں اپنا کردار ادا کرنا شروع کریں تو معاملات کا حل نکل آئے گا. بڑے ہی آسانی سے ہم لوگ بک جاتے ہیں, بڑے ہی آسانی سے ہم لوگ کیمرے کے سامنے کھڑے ہونے کے لیے, کسی پروگرام میں شرکت کرنے کے لیے, کسی پروگرام کا جو پروگرام ہو رہا ہے اس کا مفت کھانا کھانے کے لیے, لوگوں کے ساتھ پک اینڈ ڈراپ, کسی گاڑی میں بیٹھ کے بھی ہم جو نا کسی صحافی کے ساتھ, کسی پلیٹ فارم کے کسی چیئرمین کے ساتھ ہم فٹافٹ اپنے نظریات بھیج دیتے ہیں. بڑی ہی احتیاط کا جو نا آپ کو جو نا کرنا چاہیے. ہر لحاظ سے غور کیجیے کہ میرے واٹس ایپ کے اوپر جو میسج آ رہا ہے یہ اسلام کے بارے میں ہے, اگر کوئی حدیث کے بارے میں ہے, اگر قرآن کی کوئی آیت کے بارے میں ہے, اس کو فٹافٹ آگے اس کو نہ آپ بھیج دیں. آپ کی اطلاع کے لیے عرض ہے کہ انڈیا کے, ہندوستان کے ہندو لوگ جو ہیں وہ ہمارے قرآن اور حدیث اور ہمارے حضرت علی کرم اللہ وجہ کے کال بنا کے الٹے سیدھے بات کا لفظ استعمال کرتے ہیں, وہ وہاں سے جنریٹ ہوتے ہیں اور پوری دنیا میں جہاں جہاں مسلمان بیٹھے ہیں ہم آنکھیں بند کر کے آگے آگے اس کو بھیج دیتے ہیں, کیونکہ لفظ قرآن جڑا ہوا اس کے ساتھ, آیت لکھی ہوئی ہے یا رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث کا ذکر ہے یا حضرت علی کرم اللہ وجہ کا کوئی قول ہے، حضرت عمر کرم رضی اللہ عنہ کا کوئی قول ہے، تو ہم فٹافٹ آنکھیں بند کر کے اس کو آگے بھیج دیتے ہیں۔ نہیں کیجیے ایسے، آپ یقین کیجیے۔ ابھی تھوڑے دن پہلے کی بات ہے، میں قرآن پاک کی تلاوت کر رہا تھا، میں قرآن پاک کی تلاوت کے دوران میں نے شوق کے ذریعے کہ میں اس وقت اپنے کمپیوٹر کے اوپر میں مدینہ منورہ کی، گنبد خضرا کی یا خانہ کعبہ کی تصویر کو اپنے سکرین پہ لگا لیتا ہوں اور ساتھ ساتھ قرآن پڑھتا ہوں تاکہ میری نظروں کے سامنے جو حرمین شرفین رہے، مدینہ مشتر رہے، گنبد خضرا میرے سامنے رہے، مسجد مدینہ، مدینہ منورہ جو ہے مسجد نبی میرے سامنے رہے۔ آپ حیران ہو جائیں گے جناب علی، اس تصویر کے ارد گرد جو تھے ان بڑی جو کلٹس ہیں، جو مسلم دشمن جو کلٹس ہیں، ان کے سائنز جو تھے وہ بڑے ہی شاکا طریقے سے، بڑے ہی آرگنائز طریقے سے وہ لگا دیے گئے تھے۔ کہنے کا مطلب یہ ہے کہ ہماری وہ ایک خانہ کعبہ کی تصویر، ہماری وہ ایک جو ہے گنبد خضرا کی تصویر کو بھی یہ لوگ جو کلٹس ہیں وہ جنریٹ کرتے ہیں، ساتھ اپنے سمبل اٹیچ کر دیتے ہیں۔ جب ہم اس کو کلک کرتے ہیں تو اصل میں ہم ان کی کسی ویب سائٹ کو، ان کے پلیٹ فارم کو جو ہم نے ان کے ساتھ انگیج ہو جاتے ہیں۔ تو بڑی احتیاط کرنی چاہیے ہمارے پاکستان کے اندر۔ اس وقت میں نے پچھلے پروگرام میں، دو پروگرام میں آپ سے ڈسکس کیا، یہ انتہائی ایک خطرناک معاملہ ہے۔ ہمارا پورا میڈیا خاموش بیٹھا ہوا ہے، میری انتہائی کوشش کے باوجود دو تین چاند ایک جو ہیں صحافی یا کالم نگار ہیں، انہوں نے تھوڑا سا اس کے اوپر لکھا یا بولا ہے، کوئی نہیں بول رہا۔ ہماری کتابوں کے اندر غلط آیتیں پرنٹ کر دی گئی ہیں، قرآن پاک میں آیت ہے ہی نہیں، وہ پرنٹ کر دی گئی ہے، غلط ترجمے پرنٹ کر دیے گئے ہیں، حدیثیں غلط پرنٹ کر دیے گئی ہیں، اور انٹرنیشنل لیول پہ جو بڑے بڑے برے برے جو کیا کہتے ہیں، جیسے یہ آپ کا 14 فروری والا یہ ویلنٹائن ڈے اور یہ ہیلوئنز کے جو ہیں کردار، وہ انتہائی ان کے اپنے معاشرے کے گندے ترین، وہ گھٹیا ترین وہ چیزیں ہیں جن کو یہ خود جو نہیں مانتے اکثر، لیکن کیونکہ وہ پھیل چکے ہیں، کیونکہ وہ ایک فیشن بن چکے ہیں اور لوگ اندھا دھند کی تقلید کرتے ہیں بغیر اس کی تحقیق کیے ہوئے، ہم لوگ بھی لگے ہوئے ہیں۔ آپ حیران رہ جائیں گے، میں نے اپنے خاندان کے اندر میرے بچیاں اور میری بھانجی بھتیجیاں اپنے بچوں کو جس سکول میں پڑھا رہی ہیں وہ ہیلوئن کی جو نا وہ ان کو کاسٹیوم پہنا کے جا کے ان کے ہیلوئن پارٹی میں ان کے ساتھ شامل ہیں۔ میں سر پکڑ کے بیٹھ گیا کہ ہمارے خاندان کے اندر جہاں تہجد گزار ہمارے بزرگ ہیں، جہاں قرآن کے علاوہ رسول پاک صلی اللہ علیہ وسلم کے اسوہ حسنہ کے علاوہ کبھی کوئی بات نہیں ہوتی ہے، میرے بھانجے بھتیجوں کے آگے بچے جو ہیں وہ ہیلوئن کا کاسٹیوم پہن کے پھر رہے ہیں۔ استغفر اللہ۔ تو جناب علی، آپ کے سننے والے اگر تو مسلمان ہیں، اگر تو ان کے والد محترم مسلمان ہیں، اگر تو وہ اللہ کو ایک مانتے ہیں، رسول پاک صلی اللہ علیہ وآلہ وسلم کو آخری خاتم النبیین مانتے ہیں، ٹھیک ہے، رحمت للعالمین مانتے ہیں، اور وجہ تخلیق کائنات مانتے ہیں، اور اپنے ماں باپ کا نام ایز اے مسلمان روشن کرنا چاہتے ہیں، اپنے آنے والی اولاد اور اولاد کی آنے والی نسل کو مسلمان ہی رکھنا چاہتے ہیں، تو ان کے لیے یہ لمحہ فکریہ ہے۔ لیکن اگر آپ کسی کلٹ کا حصہ ہیں، آپ کسی دوسرے مذہب سے، کسی دوسرے فرقے سے، کسی دوسرے ہندو مذہب سے آپ کا تعلق ہے، لیکن نام آپ نے محمد ہی رکھا ہوا ہے، نام آپ نے عائشہ اور ختیجہ رکھا ہوا ہے، لیکن بیہائنڈ دا سین آپ ہماری جڑیں کاٹ رہے ہیں، تو پھر آپ کے اوپر فرض ہے، جو آپ کر رہے ہیں آپ ٹھیک کر رہے ہیں، آپ کرتے رہیں۔ آپ میرے جیسے لوگوں کو گالی نکالیں گے، آپ کا فرض ہے۔ اگر آپ کسی کلٹ کا حصہ ہیں، آپ کسی مردود، کسی آپ نیٹ ورک کا حصہ ہیں، آپ اسلام کے دشمن ہیں، لیکن آپ نے بھیس بدلا ہوا ہے، آپ نے چہرہ ہمارا جیسا رکھا ہوا ہے، آپ کا رنگ ہمارے جیسا ہے، آپ نے نام ہمارے جیسا رکھا ہوا ہے، آپ نے ہمارے جیسے کپڑے پہنے ہوئے ہیں، لیکن آپ دشمنوں کے ایجنٹ ہیں، تو پھر آپ تو جو کر رہے ہیں آپ کے اوپر جو فرض ہے وہ کرنا چاہیے، آپ کرتے رہیں آپ۔ لیکن ہمیں مسلمانوں کو، اسلام کو ماننے والوں کو، قرآن کو ماننے والوں کو، اور قرآن میں کسی طرح کی تبدیلی کو ہم برداشت نہیں کر سکتے، رسول اللہ صلی اللہ علیہ وسلم کی عزت اور ناموس کے خلاف ہم کچھ بھی برداشت نہیں کر سکتے۔ ہمارے اندر سے قرآن کی محبت، اللہ کی وحدانیت اور رسول اللہ صلی اللہ علیہ وسلم کی جو محبت ہے، نوش نوش کے، خرچ خرچ کے نکالنے کی جو سازشیں ہو رہی ہیں، ہم وہ نہیں ہونے دیں گے۔ ہمارے بچوں کے بچے بھی اسی طریقے سے رسول پاک صلی اللہ علیہ وسلم سے محبت کریں گے، قرآن سے محبت کریں گے، ہمارے حافظ قرآن اسی طریقے سے پیدا ہوتے رہیں گے انشاءاللہ تا قیامت۔ تو ہم نے اپنے آپ کو اٹھانا ہے. جناب علی میں واضح طور پہ بتا دوں, پاکستان میں مجھے فکر ہے کہ 22 کروڑ کی آبادی میں 50 لاکھ جو لوگ ہیں وہ کلٹ کے نمائندے ہیں. تو 50 لاکھ کی جو
شاکر صاحب آپ نے کیا فرمایا, 50 لاکھ کی آبادی میں کتنے نمائندے ہیں کلٹس کے؟
22 کروڑ کی آبادی پاکستان اگر اس وقت ہے 22 کروڑ سے زیادہ ہو چکی ہے, تو اس کے اندر میرے اندازے کے مطابق مجھے یہ خطرہ ہے, میرے منہ میں خاک کے اس وقت 50 لاکھ کے لگ بھگ لوگ جو ہیں وہ کلٹس کے نمائندے ہیں, کلٹس کے ایجنٹس ہیں. اب میں کلٹس کا آپ کو تھوڑا سا واضح طور پر بتاتا ہوں.
شاکر صاحب ہمارے پاس 2 منٹ ہیں,
اس 2 منٹ میں اگر میرے سننے والوں کو پیغام یہ مل جائے, کلٹس اگر آپ پہچان جائیں, پاکستان کے خلاف سازش کرنے والا ہر دشمن ملک, اسلام کے خلاف سازشیں کرنے والا ہر کوئی دوسرا مذہب, وہ دشمنان اسلام اور دشمنان پاکستان ہے. اس کے اندر سی آئی اے بھی شامل ہے, اس کے اندر یہ موساد بھی شامل ہے, اس کے اندر را بھی شامل ہے, اس کے اندر یہاں کی MI6 MI5 بھی شامل ہے, اس کے اندر سی آئی اے بھی شامل ہے, اس کے اندر رشیا کے جو ہیں وہ بھی شامل ہیں. اب آپ دیکھیے کہ پاکستان کے اندر دنیا جہان کے جتنے بھی اینٹی مسلم ملک ہیں ان کی کلٹس, ان کے ایجنٹ جو ہیں پاکستان میں بیس کر کے بیٹھے ہوئے ہیں. کسی نے وہاں چیریٹی بنائی ہوئی ہے, کس نے وہاں دکان کھولی ہوئی ہے, کس نے وہاں مسجد بنائی ہوئی ہے. بہت سارے ایسے لوگ ہیں جو مسجدوں میں امام بن کے بیٹھے ہوئے ہیں. بہت سارے ایسے لوگ ہیں اسلام آباد کے اندر, ہندو ہیں وہ, لیکن وہ کشمیری بن کے دکانیں کھول کے ٹک شاپ کھول کے بیٹھے ہوئے ہیں. بہت سارے ایسے لوگ ہیں ٹیکسیاں چلا رہے ہیں. میں 50 لاکھ کی جو کلٹس کی جو نمائندوں ہیں نا, ان کو میں آپ کو میں وارننگ دے رہا ہوں, اور یہ تحقیق شدہ ہے. میں نے تو آج سے 17-18 سال پہلے میں نے یہ کالم لکھا تھا. بلیک واٹر کے نمائندے پاکستان میں ہزاروں کی تعداد میں گھس چکے تھے. بلیک واٹر نے انہی لوگوں کو جو کلٹس کے نمائندے ہیں انہیں کو ہائر کیا ہوا تھا. وہ پاکستان کی گورنمنٹ کے خلاف وہ کاروائیاں کر رہے تھے. آج بھی بلیک واٹر ایکٹیو ہے, بلیک واٹر نے اپنا نام چینج کر لیا ہے. را کے لوگ ایجنٹ ہیں, ان کے سیف ہاؤسز ہیں, ان کے ایجنٹ وہاں جو ہیں سلیپر ہاؤسز بنا کے بیٹھے ہوئے ہیں. آپ کو میں جو اشارہ کر رہا ہوں, کشمیریوں کا روپ دھار کے را کے ایجنٹ اسلام آباد کے اندر دکانیں کھول کے بیٹھے ہوئے ہیں. سر یہ کلٹس ہیں جو آپ کے اندر گھسی ہوئی ہیں. اس وقت وہ جو رائے منصور حسن, رائے منصور نے جو کام کیا ہے, 100 کتابوں کو پاکستان کے اندر جو بین کر دیا ہے. وہ کہتا ہے کہ 2000 کتابیں ابھی اور باقی ہیں. یہ وہ کلٹس ہیں جو آپ کی محکمہ تعلیم کے اندر وزارت تعلیم وزیر کے ساتھ مل کے یہ سارے کام کرتے ہیں, آپ کے ٹیکس بورڈ کے اندر گھس کے یہ کتابیں شائع کرتے ہیں. جعلی آیتیں آپ کے 22 کروڑ عوام کے ہونے کے باوجود بھی, آپ کے اکثریت ہونے کے باوجود بھی آپ کے سینے کے اوپر چڑھ کے مونگ در رہے ہیں, آپ کے اسلام کے خلاف کاروائیاں کر رہے ہیں. وما علینا الا البلاغ المبین.